आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
मरिनु भो यीशु तपाई निर्दोष श्रापित क्रूसमा, मरिनु भो यीशु तपाई निर्दोष श्रापित क्रूसमा श्राप मेटनलाई पापीलाई जीवन दान दिनलाई श्राप मेटनलाई पापीलाई जीवन दान दिनलाई आउछु सधै तपाईको चरणमा आउछु सधै तपाईको चरणमा जस्तो छु त्यस्तै नै आएको छु पापी हो स्वीकार्नुहोस् मलाई स्वीकार्नुहोस् मलाई आउछु सधै तपाईको चरणमा
स्वागत छ प्रिय श्रोता, तपाई सम्पूर्णलाई यो समयमा तपाईकै आफ्नो प्रिय बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार्गमा। मित्र, म आशा गर्दछु कि तपाई सबै आरामै हुनुहुन्छ होला र परमेश्वरको वचनलाई मनन गर्नको लागि मनको तयारीको साथ आफ्नो सेटको नजिक आइसक्नु भएको छ। मित्र, बाइबल अध्ययनको क्रममा आज हामी भजन संग्रह 17 र 18 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन संग्रह 17 अध्यायबाटको अध्ययनलाई शुरू गर्नेछौ। यो 17 अध्यायको मुख्य विषय हो खतराको समयमा दाउदको प्रार्थना। यो 17 अध्यायको शीर्षक छ दाउदको प्रार्थना। प्रश्न उठ्छ, यो भजन कहिले लेखिएको थियो त? यो प्रार्थना उनी उजाड स्थानहरूमा लुकेर छिपेर हिँड्दा सम्भवत तिनले यो भजन साउल र तिनका मानिसहरूले उनलाई मार्न लागेको या पक्रन आउँदाखेरि लेखेका थिए। यो भजनले परमेश्वरमा दाउदको विश्वासको प्रकट गर्दछ, तर अन्तिम विश्लेषणमा यसले विशेष गरी प्राथमिक रूपमा प्रभु येशु ख्रिष्टको बारेमा बताउँछ। यो भजन आज हाम्रो निम्ति पनि प्रार्थना हुन सक्छ। जब हामी दाउदले जस्तै आफैले पनि कष्ट, चिन्ता र जोखिम परिस्थितिमा भएको महसुस गर्छौं, जब हामी यो भजन पढ्छौं, यो कुरा मनमा राख्नुहोस् कि हामी त्यो नयाँ श्रेणीहरूमा छौं जुनले अगमबाड़ीमा ख्रिष्टको बारेमा बताउँछ। त्यसो त यो उहाँको बारेमा लेखिएको पुस्तक हो। आउनुहोस् भजन संग्रह 17 अध्याय 1 पद हेर्दै अगाडि बढौं। हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। मित्र, सम्भवत जब उनलाई साउलद्वारा लखेट्ने काम गरिँदै थियो र उनको जीवन खतरामा थियो, त्यसै समयमा दाउदले यो प्रार्थना गरेका थिए। यो प्रार्थना उनको हृदयभित्रबाट आएको थियो किनकि अहिले तिनलाई परमेश्वरको अति नै धेरै आवश्यकता थियो, उहाँको सहायताको आवश्यकता थियो। उनी भन्दछन्, सत्यको वचन सुन्नुहोस्, झूठको वचन होइन। हे परमप्रभु, मेरो पुकारमा ध्यान दिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्। अनि दुई पदमा भन्छन्, मेरो निर्दोषता तपाईँबाट ठहरिएको होस्, तपाईँको आँखाले सच्चै देखोस्। अर्को शब्दमा भजनकार परमेश्वरबाट बराबरको इन्साफ अर्थात समान न्यायको माग गर्दछन्। मित्र, म तपाईँको बारेमा जान्दिन, तर मेरो सम्बन्धमा भन्नुपर्दा म कहिले पनि मेरो निम्ति परमेश्वरबाट न्याय र इन्साफको माग गर्दिन, किनकि म जान्दछु कि उहाँले सही न्याय र इन्साफ गर्नुहुनेछ। बरु म परमेश्वरको कृपा करूणाको माग गर्दछु। मित्र, आज हामीलाई आवश्यक कुरा नै उहाँको कृपा हो। उनी तीन पदमा भन्दछन्, यदि तपाईले मेरो हृदय जाँच्नुभयो भने, राति मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि तपाईले मभित्र केही पनि भेटाउनुहुने छैन। यो कुरालाई ध्यान दिनुहोस्, यो अति नै चाखलाग्दो छ। जब परमेश्वरले दाऊदलाई जाँच गर्नुभयो, उहाँले उसमा केही कुरा पाउनुभयो, अर्थात पत्ता लगाउनुभयो, र उहाँले जब मलाई जाँच गर्नुभयो, उहाँले ममा पनि केही कुरा पाउनुभयो, अनि मेरो विचारमा उहाँले तपाईलाई जाँच गर्नुभयो र उहाँले तपाईमा पनि निश्चय नै केही कुरा पाउनुभयो। सर्वप्रथममा यी वचनहरू ख्रिस्टलाई लागू हुनुपर्दछ। जब भजनकारले एकको यो पहिलो प्रार्थना भन्छन्, यो उनको बाहिरी ओठबाट निस्केको मात्र होइन, यो हाम्रो प्रभु येशु ख्रिस्टको पूर्ण तस्विर हो। पत्रुसले हाम्रो प्रभुको बारेमा भन्दछन्, पहिलो पत्रुस दुई अध्यायको दुई पदमा, बाइस पदमा, दुईको बाइस पदमा, जसले न त कुनै पाप गर्नुभयो न उहाँको मुखमा छलको कुरा पाइयो। पत्रुस निरन्तर उहाँको बारेमा आफ्नो भनाईलाई जारी राख्छन्। पहिलो पत्रुस दुईको तेस्रोमा, जसले गाली खाएर आफूले केही गाली गर्नु भएन, दुःख भोगेर अक धम्क्याउनु भएन, तर धर्मसँग इन्साफ गर्ने कहाँ आफैलाई सुम्पिदिनुभयो। यसरी यी वचनहरू सर्वप्रथममा हाम्रो प्रभु येशूसँग लागू हुन्छ। अनि यसपछि पद चारमा भन्छन्, मानिसहरूका कामको विषयमा भन्ने हो भने, तपाईँको मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। यस पदमा उल्लेखित नष्ट गर्ने चाहिँ अरू कोही नभएर शैतान नै हो। त्यो हिंसाको मार्गमा ल्याउने व्यक्ति शैतान नै हो। विश्वमा त्यसको उपस्थितिको कारण हरेक परमेश्वरका सन्तानहरू होशियार हुनुपर्छ। दाउद शत्रुको क्षेत्रमा थिए र जब साउलबाट लुकिरहेका थिए त्यसबेला अति नै होशियार भइरहेका थिए। अनि हामी पनि आज शत्रुको क्षेत्रमा छौं। पृथ्वी शैतानको रंगभूमि हो। पर्गामसको मण्डलीलाई प्रभु येशूले भन्नुभयो, प्रकाश दुईको तेह्र पदमा, तिमी कहाँ रहन्छौ, अर्थात शैतानकै सिंहासन भएको ठाउँमा भन्ने म जान्दछु। शैतान तिमीहरू भएको ठाउँमा बास गर्दछ। मित्र, आज मलाई थाहा छैन कि तपाईँ कहाँ बस्नुहुन्छ, कहाँ रहनुहुन्छ, तर याद राख्नुहोस्, त्यहाँ शैतानको वासस्थान छ। पृथ्वी शैतानद्वारा नियन्त्रण गरिएको छ। विश्व शैतानद्वारा अहिले नियन्त्रण गरिएको छ। हाम्रो प्रभु शैतानको फन्दामा फस्नु भएन, जस्तो कि हामी बारम्बार फस्ने गर्छौं। अनि पाँच र छ पदमा लेखिएको छ, मेरा पाइलाले तपाईँका बाटामा दृढता सार टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। म तपाईँमा पुकार गर्दछु हे परमेश्वर, किनकि तपाईँले मलाई जवाब दिनुहुनेछ। तपाईँको कान मतिर थाप्नुहोस् र मेरो विन्ती सुन्नुहोस्। दाउदले जान्दथे कि उनको प्रार्थनाको सुनाइ भयो। प्रभु येशू ख्रिस्टले आफै स्वयंलाई आफ्नाहरूसँग पहिचान गराउनुभयो जब उहाँले प्रार्थना गर्नुभयो। परमेश्वरले उहाँको प्रार्थनालाई सुन्नुभयो। मित्र, हामी यो कुरामा निश्चित हुन सक्छौ, जब हामी कष्टहरूमा हुन्छौं अनि हामी प्रार्थना गर्छौं, उहाँले हाम्रो प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि सात र आठ पदमा लेखिएको छ, आफ्नो शत्रुबाट तपाईँमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनु हुने हे प्रभु, आफ्नो महान प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्। तपाईँका आँखाका नानीलाई झैं मलाई बचाएर राख्नुहोस्, तपाईँका पखेटाको छाया मुनि मलाई लुकाउनुहोस्। धेरै वर्ष पहिले परमेश्वरले उही किसिमको अभिव्यक्तिको प्रयोग गर्नुभएको थियो जब उहाँले इसरायललाई भन्नुभयो। प्रस्थान उन्नाइस सदीको चार पदमा, मैले मिश्रीहरूलाई के गरे र तिमीहरूलाई कसरी गरूडका पखेटाहरू माझ बोकेर मका ल्याए, सो तिमीहरूले देखेका छौ। यो तस्विर हो जहाँ हामीलाई राखेको छ, उहाँको पखेटाको मुनि। अनि वर्षौं वर्षपछि प्रभु येशूले यरूशलेमको बारेमा मत्ती तेइसको सैतिस पदमा भन्नुभयो, ए यरूशलेम, ए यरूशलेम, त जो अगमवक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हाने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, तर तैले मानिनस्। यो कुरालाई ध्यान दिनुहोस्, तिनको पखेटा मुनि। यो तस्विर पनि दाउदले हामीलाई दिइरहेका छन्। यसपछि नौदेखि बाह्र पदमा लेखिएको छ, ती दुष्टहरूबाट जसले मलाई लुट्छन्, मेरा ती घातक शत्रुहरूबाट जसले मलाई घेर्दछन्, तिनीहरू आफ्ना निर्दयी हृदय बन्द गर्दछन् र तिनीहरू आफ्ना मुखले अहंकार साथ कुरा गर्दछन्, तिनीहरूले मलाई खेदी खेदी भेटाएका छन् र अब मलाई घेरा लगाउँछन्, मलाई जमीनमा पछार्न तिनीहरू दाउ हेर्दछन्, तिनीहरू शिकारको निम्ति भोकाएको सिंह जस्तै भएका छन्। ठूला ठूला सिंह जै तिनीहरू ढुकी बस्छन्। दाउद परमेश्वरका आफ्नो पुकार, आफ्नो निराशमय अवस्थाको चित्कार छोडिरहेका छन्। उसले जान्दथ्यो कि परमेश्वरले उसको प्रार्थना सुन्नुभयो। अनि 13-15 पदमा भन्दछन्, हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्, आफ्नो तरवारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। हे परमप्रभु, तपाईँको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईँले कदर गर्नुभएकाहरूको भोग शान्त गर्नुहुन्छ, तिनीहरूका छोराहरूको लागि प्रशस्त छन् र आफ्ना बाल बच्चाको लागि तिनीहरूले धन सम्पत्ति थुपारेर राख्छन्। अनि म चाहिँ धार्मिकतामा तपाईँको मुहार हेर्नेछु, म ब्युजान्दा तपाईँको प्रतिरूप देखेर सन्तुष्ट हुँदछु। श्रोता, यहाँ दाउद अहिले ओडारमा लुकिरहेको बेला आफ्नो जीवनको छुटकारा वा रक्षाको निम्ति परमेश्वरका पुकार र चित्कार छोड्छन्। दाउद जान्दछन् कि परमेश्वर उनलाई छुटकारा दिन गइरहनु भएको छ र एक दिन उनी उहाँको उपस्थितिमा हुन गइरहेका छन्। यस अवस्थामा चाहिँ शत्रुहरू अति नै शक्तिशाली र प्रबल भएको देखिन्छन्। तपाई र म परमेश्वरको सन्तानको नाताले जब हामी संसारमा हेर्छौं तब हामी थाहा पाउँछौं कि संसार हाम्रो विरूद्धमा छ र हामीसँग आश्रय र शरण स्थान छ जुन स्वर्गीय पिताबाट आउँछ। ओहो, यो आज पीड़ित र सतावटमा परेका परमेश्वरका जनहरूको निम्ति कस्तो सान्त्वनाको कुरा छ। यसपछि 18 अध्यायतिर पनि लागौं। यो अध्यायमा हामी देख्छौं जब परमेश्वरले दाउदलाई साउलको हातबाट बचाउनु भएकोमा दाउदको परमेश्वरलाई स्तुति प्रशंसा। मित्र, यो अर्को सुन्दर भजन हो जुन दाउदले लेखेका थिए। साथै यो भजनमा अति नै गहिरो अर्थ पनि छ जुन स्वतन्त्रवादी लिबरलहरूले देख्दैनन्। भजन संग्रह 18 अध्यायको 1 पदमा लेखेको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्छु। मित्र, दाउले परमप्रभुलाई आफ्नो शक्ति, आफ्नो चट्टान, आफ्नो गण, आफूलाई छुटकारा दिनेवाला भन्दछन्। देख्नुभयो, यो सबैमा उहाँ उनको उद्धारकर्ता हुनुहुन्छ। त्यसपछि उनले फेरि यो भन्छन्, उहाँ उनको शक्ति हुनुहुन्छ, उहाँ उनको ढाल, उहाँको शिर र अग्लो धरहरा भनेको छ। उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँले मलाई सुरक्षित गर्नुहुन्छ, उहाँ मेरो सिंह र धरहरा हुनुहुन्छ। मन्दिरको वेदीको सिंह पक्रेर कुनै व्यक्ति आफ्नो विरूद्धमा आउने आक्रमणकर्ताबाट सुरक्षित हुने गर्दथ्यो। त्यसकारण हामीले पनि आज हाम्रो परमेश्वरमा आफ्नो पकड बनाइराख्नुपर्छ। प्रभु येशु हाम्रो उद्धारकर्ता र हाम्रो सिंह हुनुहुन्छ, उहाँ हाम्रो अग्लो धरहरा हुनुहुन्छ, अनि उच्च जग्गा पनि सुरक्षाको निम्ति, दृश्य देख्नको निम्ति र जीवनको सापेक्ष महत्वको निम्ति असल स्थान हो। हामी धेरैजना अग्लो धरहरामा जान आवश्यक छ। यो पदमा हाम्रो प्रभुको निम्ति अति उत्तम नाउँहरू समावेश भएका छन्। यहाँ मलाई सबभन्दा धेरै मनपर्ने शब्द अर्थात सर्वनाम मेरो हो, मेरो हो, मेरो माइन। दाउद भजन संग्रह 18 2 पदमा भन्छन्, परम प्रभु मेरो चट्टान, मेरो किल्ला र मेरो उद्धारक हुनुहुन्छ, मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ जसमा म शरण लिन्छु, उहाँ मेरो ढाल र मेरो शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गण। परमेश्वरको चरित्रको बारेमा बोल्नु एउटा कुरा हो, यो भन्दै कि उहाँ सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञानी हुनुहुन्छ, तर महत्वपूर्ण यो भन्नु हो उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ गोठाला हुनुहुन्छ भन्नु एउटा कुरा हो। दाउदले भन्न सके परमप्रभु गोठाला हुनुहुन्छ, तर यो भन्नलाई बिल्कुलै बेग्लै कुरा हो, उहाँ मेरो गोठाला हुनुहुन्छ। व्यक्तिगत सम्बन्ध, उहाँ मेरो गोठाला हुनुहुन्छ। के तपाईँ भन्न सक्नुहुन्छ परमप्रभु मेरो गोठाला हुनुहुन्छ, उहाँ मेरो उच्च धरहरा हुनुहुन्छ, उहाँ मेरो सिंह हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, उहाँ मेरो उद्धारक र मलाई छुटकारा दिनेवाला हुनुहुन्छ, उहाँ मेरो चट्टान हुनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ। के हामी त्यो भन्न सक्छौ? अनि 3 पदमा भन्छन्, म परमप्रभुलाई पुकार्छु जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुबाट बचाइनेछु। हालेलुया! दाउद गाउँछन्, म परमप्रभुमा पुकार गर्नेछु। किन? किनकि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ। आमेन। अनि 5-4 भन्दछन्, मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढीले मलाई व्याकुल बनायो। एकपल्ट अगाडि बढेर यो भजनले प्रभु येशूलाई छुदछ। मित्र दाऊदले भनेको यो कुरालाई सुनौ जब उनले आफ्ना अनुभवलाई वर्णन गर्छन् म सोच्दछु कि यसले दाऊदको जीवनको अति नै सीमित तरिकामा पेश गर्दछ तर यसले विशेष गरेर यथोचित रूपमा प्रभु येशु ख्रिष्टको जीवनको बारेमा व्यक्त गर्दछ जसले भने चार पदमा भनेको छ मृत्युका डोरीले मलाई घेरे विनाशको बाढीले मलाई व्याकुल बनायो अनि पाँच छ पदमा लेख्छन् भन्छन् पातालका डोरीहरूले मलाई बेरे मृत्युको पासोले मेरो सामना गर्यो मेरो आपतमा मैले परमप्रभुलाई पुकार गरे र मदतको निम्ति मेरो परमेश्वरलाई हपारे आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो मेरो पुकार उहाँको सामु उहाँको कानमा पुग्यो श्रोता यो शब्दलाई ध्यान दिनुहोस् मेरो परमप्रभुलाई पुकारे अनि के भयो त परमेश्वरले उनको प्रार्थनाको प्रत्युत्तर दिनुभयो जब प्रभु येशू चिहानबाट बिउतै उठाइनुभयो तब के भएको थियो अर्को केही पदहरूले हामीलाई भन्दछ सात पदमा यस प्रकार लेखिएको छ पृथ्वीमा कम्पन भयो अनि भूकम्प गयो पहाड़का जगहरू हल्लिए तिनीहरू थरथर खामे किनभने उहाँ रिसाउनु भएको थियो जुन व्यवहार पापी मानिसहरूले उहाँको पुत्र येशू ख्रीष्टसँग गरे त्यसको कारण उहाँले तिनीहरूसँग रिसाउनु भयो सुसमाचारको पुस्तकले हामीलाई बताउँछ कि जब ठूलो ढुङ्गा च्यानबाट गुडाई पठाइए त्यहाँ भुइँचालो गएको थियो अनि स्वर्गीयमा त्यस बेला अरू के भएको थियो जुन हामी निम्न पदहरूमा देख्छौ जुन हामीले त्यति धेरै जान्दैनौ आठदेखि एघार पदमा लेखिएको छ उहाँको नाकबाट धुवा निस्क्यो र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो जलिरहेको आगोको भोङ्रो त्यसभित्र दन्क्यो स्वर्गीयलाई फारेर उहाँ तल ओर्लनुभयो अन्ध्यारो बादल उहाँको गोडा मुनि थियो उहाँ करूबहरूमाथि सवार भएर ओड्नुभयो र बतासका पखेटामा सवार भई माथि उड्नुभयो अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो पानीले काला भइसकेका बाघला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो मित्र अगाडि भनिएको छ बतासका पखेटामा बसेर बेग हालेर उहाँ ओड्नुभयो अन्धकारलाई उहाँले आफ्नो लुक्ने ठाउँ मण्डप र पानीका अन्धकार र आकाशका बाघला बादललाई आफ्नो वरिपरि छत तुल्याउनुभयो प्रभु येशू ख्रीष्टलाई क्रूसमा टाँगिएको बेला त्यहाँ अन्धकार छाएको थियो यो सबै कसले गरेको थियो तेह्र पद भनिएको छ परमप्रभु स्वर्गीयबाट गर्जनुभयो र सर्वोच्चको स्वर गुन्जायमान भयो यो भजन सर्वनाम मेरो शब्द प्रयोग गर्दै शुरू भएको थियो त्यसपछि यो पद श्रापमा बदलियो र परमेश्वरले के गर्नुभयो त्यसको बारेमा कुरा गर्यो अहिले यो अर्को पदमा यो छ उहाँ र म अर्थात मलाई सोह्र सत्र पदमा भनिएको छ उहाँले माथिबाट आफ्नो बाहुली पसारेर मलाई समात्नुभयो उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो उहाँले मलाई मेरो शक्तिशाली शत्रुबाट छुटाउनुभयो मेरा शत्रुहरूबाट जो म भन्दा अत्यन्तै शक्तिशाली थिए उहाँले मलाई मेरो बलवान शत्रुबाट शक्तिशाली शत्रुबाट छुटाउनुभयो ओहो तपाईँ र मलाई परमेश्वरसँग व्यक्तिगत सम्बन्ध हुन कति धेरै आवश्यक छ उहाँले हामीलाई शत्रुबाट छुटकारा दिनुभएको छ के तपाईँलाई आज उहाँको सहायताको आवश्यकता छ के तपाईँलाई सहयोगको आवश्यक छ एकजनालाई म तपाईँको निम्ति सिफारिस गर्दछु किनभने उहाँले तपाईँलाई कहिले पनि त्याग्नुहुने छैन उहाँले तपाईँलाई कहिले पनि एक्लै छोड्नुहुने छैन उहाँले तपाईँलाई कहिले पनि धोका दिनुहुने छैन उहाँ भन्नुहुन्छ म तिमीहरूसँग सधैँ छु युगको अन्त समय त्यसै कारण म उहाँमा अरू कुनै महान व्यक्तिमा भन्दा आश्रित हुन्छु निर्भर हुन्छु यो पनि एक कारण हो कुनै मानिसमा आश्रित हुनुको सट्टामा प्रभुमाथि आश्रित हुनुपर्छ भजन संग्रह 118:8 भन्छ 118:8 परमप्रभुमा शरण पर्नु कुनै मानिसमाथि निर्भर हुनुभन्दा उत्तम छ यसपछि 18:48 भन्दछ उहाँले मलाई मेरो शत्रुहरूबाट छुटाउनुहुन्छ मेरो शत्रुहरूमाथि तपाईँले मलाई उच्च पार्नुभयो हिंस्रक मानिसहरूबाट तपाईँले मलाई छुटाउनुभयो अत्याचारी मानिस यहाँ उल्लेख गरिएको मानिस म सोच्दछु शैतान हो अनि 49 र 50 पदमा भनिएको छ यसै कारण हे परमप्रभु जातिहरूका बीचमा म तपाईँको प्रशंसा गर्नेछु र तपाईँको नाउँको स्तुति गाउनेछु उहाँले आफ्ना राजालाई महान विजय दिनुहुन्छ र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदा सर्वदा आफ्नो अचूक करूणा देखाउनुहुन्छ आफ्ना राजालाई उहाँले ठूलो छुटकारा दिनुहुन्छ उहाँ आफैले अभिषेक गर्नुभएको दाऊद र उनका सन्तानमाथि सदा सर्वदाकै करूणा देखाउँदै रहनुहुन्छ परमेश्वरले आज हामी कहाँ आफ्नो कृपा बढ़ाउनु भएको छ। यो सुन्दर भजन परमेश्वरको स्तुति र प्रशंसाको नोट सहित अन्त हुँदछ। भजन संग्रह 107 एक र दुई पदले भन्छ, परमप्रभुमा धन्यवाद चढ़ाऊ किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनुन्, जसलाई उहाँले विरोधीहरूको हातबाट मोल तिरेर छुटाउनु भएको छ। यदि छुटकारा पाउनेहरूले परमेश्वर भलो हुनुहुन्छ भनेर भनेन भने संसारमा अरू कसैले पनि यो भन्ने छैनन्। छुटकारा पाएकाहरूले, उद्धार पाएकाहरूले यो भन्नुपर्छ, परमप्रभु भलो हुनुहुन्छ, आमिन। प्रभुले आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98470-35-679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।